لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم عاد الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم، بسم الله الرحمن الرحيم: يا أيها الذين آمنوا لا يحل لكم أن ترثوا النساء كرها ولا تعدلوهن لتذهبوا ببعض ما آتيتموهن إلا أن يأتي بفاحشة مبينة وعاشروهن بالمعروف فإن كرهتموهن فعسى أن تكرهوا شيئا ويجعل الله فيه خيرا كثيرا. اللهم صل على محمد وآل محمد. مومنین، سورہ نساء کا سلسلہ جاری و ساری ہے. جو آیت پڑھنے کا شرف حاصل کرا ہے 19 آیت تھی، اس کا ترجمہ میں دھیرے دھیرے پڑھتا ہوں کہ ایمان لانے والوں، تم پر جائز نہیں ہے کہ تم عورتوں کے زبردستی وارث بن جاؤ. یہ آیت کو ٹکڑے ٹکڑوں میں پڑھیں گے انشاءاللہ، کیونکہ اس میں آگے بھی آیت کا سلسلہ جاری ہے ایک ٹکڑوں ٹکڑوں میں. تو اس کا اس سے کیا مراد ہوئی کہ ایمان لالو، تم پہ جائز نہیں کہ تم عورتوں کے زبردستی وارث بن جاؤ. عورتوں کے زبردستی وارث سے مراد یہ ہے کہ عورتوں کی جائیداد کے وارث بن جاؤ. جہالت کے زمانے میں جب کوئی شخص مرتا تھا اور اس کی جو بیوہ ہوتی تھی، تو جو گھر میں جو بھی ہوتا تھا وہ کہتا تھا کہ اس جائیداد کے وارث ہمیں، کیونکہ ہم جنگ لڑتے ہیں. اس سے کوئی تعلق نہیں تھا کہ اس عورت کا اس جائیداد پہ کوئی حق ہے یا اس کی بیوی ہے، سب کا حق لے کے وہ بیٹھ جایا کرتے تھے. پہلی منڈی سے پڑھ چکے ہم، یہ وہی بات آگے دہرائی گئی ہے کہ زبردستی وارث بننا، اس کے خلاف اللہ سبحانہ تعالیٰ نے فرمایا ہے کہ تم وارث نہ بنو، کیونکہ یہ چیز اللہ کو بالکل پسند نہیں ہے. جاہلیت کے زمانے میں جو عورت بیوہ ہوتی تھی تو گھر کا کوئی بھی بڑا اس کے اوپر ایک کپڑا ڈال دیا کرتا تھا. کپڑا ڈال کے کہتا تھا کہ یہ عورت آج سے میری ہے. اب وہ میری کس طریقے سے ہے؟ اس کی جائیداد بھی اس کی ہو جاتی تھی، اس سے اس کی شادی بھی ہو جاتی تھی. جاہلیت کے زمانے میں ماں کو چھوڑ کر، یہ تفسیر میں زیادہ پڑھ رہا ہوں، دوسری عورتیں سب جائز ہو جایا کرتی تھیں. اگر اسٹیپ مدر ہے، اسٹیپ مطلب کہ باپ کی بیوی ماں کی نہیں ہے، اصلی ماں نہیں، تو وہ جائز ہوا کرتی تھی. اب جب اس کو جائز ہو جاتی تھی تب وہ اس کو وہ مہر بھی نہیں دیتا تھا، کہتا تھا کہ وہ میرے باپ نے جو مہر دیا تھا وہی مہر میرا ہے. پھر اس کو روک کے بھی رکھتا تھا اور پھر اس کی دوسری شادی بھی نہیں کرنے دیتا تھا. تو یہ اتنے سخت مسئلے تھے اس زمانے میں. امام محمد باقر علیہ السلام فرماتے ہیں کہ اس سلسلے میں مولانا یہ بھی فرمایا ہے کہ اس زمانے کے اندر جہالت کے وقت کوئی آدمی مر جاتا تھا تو اس کی عورت جب چھوٹ جاتی تھی تو کپڑا ڈال دیا جاتا تھا، اور جو بھی کپڑا ڈالتا تھا وہی اس کا وارث بنتا تھا، اس کی جائیداد کا بھی اور اس کا خود کا بھی. اور اس میں یہ بھی بیان ہے کہ ابو قیس ابن اسلط کا انتقال ہوا تو اس کا بیٹا محسن ابن ابو قیس نے اپنی باپ کی بیوی پہ، جس کا نام کبیشہ تھا، اس پہ کپڑا ڈال دیا، کہا کہ تم میری آصف بیوی ہو. اب اس کے بعد نہ وہ تو جاتا تھا اس کے پاس، نہ اس کو اس کو چھوڑتا تھا تو وہ رسول اکرم کے پاس آئی، اس نے شکایت کری، اس کے بعد اس آیت کا نزول ہوا۔ میزان نے یہ کہا ہے کہ اس آیت کے اندر جو خاص بات یہ کہی گئی ہے کہ عورتوں کے وارث بنو، تو اس کی پراپرٹی سے مراد ہے، پراپرٹی سے مراد ہے، اس کی جائیداد سے مراد ہے، لیکن اس آیت میں کہ عورتوں سے زبردستی شادی کرو، یہ مراد آگے کی آیت میں جو اب انشاءاللہ ہم آگے پڑھیں گے، نکاح کی، جو باپ سے نکاح، باپ کی بیوی سے نکاح جو ناجائز، اگلی آگے کی آیتوں میں آیا ہے، تو انشاءاللہ وہ آگے کی آیتوں میں اس کی تفصیل پیش کی جائے گی۔ اب آگے آیت چل رہی ہے انشاءاللہ، وَلَا تَعْدِلُوهُنَّ لِتَذْهَبُوا بِبَعْضِ مَا آتَيْتُمُوهُنَّ إِلَّا أَن يَأْتِيَ فَاحِشَةً مُبَيِّنَةً، اور تم ان کو روک کر اس نیت سے نہ رکھو کہ جو تم نے مال دیا اس میں سے کچھ واپس لے لو، إِلَّا أَن يَأْتِيَ فَاحِشَةً مُبَيِّنَةً، مگر یہ کہ اگر وہ کوئی کھلی بدکاری کریں۔ یہ اس آیت، یہ جو آیت سے کیا مراد ہے کہ ان کو گھروں میں روک کے نہ رکھنا اس نیت سے کہ جو کچھ دیا اس میں سے کچھ لے لو، مگر یہ کہ کھلی بدکاری کریں۔ ہوتا کیا تھا کہ میاں بیوی کی شادی چل رہی ہے اور میاں چاہتا ہے کہ بیوی اس کو چھوڑ کے بھی چلی جائے، لیکن چھوڑ کے اس طریقے سے جائے کہ اس کو اس کا مہر نہ دینا پڑے، تو اس کو ستاتا تھا، وہ اتنا ستاتا تھا اور طلاق خود بھی نہیں دیتا تھا، یہاں کیونکہ طلاق خود دے دے تو مہر دینا پڑے گا، بیوی کو اتنا ستاتا تھا کہ اس کو اس طریقے سے پریشان کرتا تھا کہ اس کو اتنا پریشان کرو کہ خود وہ چھوڑ کے چلی جائے، جب خود چھوڑ کے جائے گی تو مہر بھی نہیں دینا پڑے گا۔ اللہ سبحانہ تعالیٰ کہا کہ یہ چیز غلط ہے، ہاں اگر وہ کھلی بدکاری کرے تو روکنا چاہیے۔ وہ عاشری ہننا بالمعروف، اور اللہ سبحانہ تعالیٰ آگے فرمایا کہ ان سے اچھی طریقے سے رہو سہو، فَإِن كَرِهْتُمُوهُنَّ فَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا، اللہ سبحانہ تعالیٰ آگے فرماتا ہے کہ اگر تم کسی چیز کو ناپسند کرو تو عجب نہیں کہ خدا اس میں بہت سی اچھی بھلائی پیدا کر دے۔ تو اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ اگر تم کو بیویاں ناپسند ہیں تو اس میں عجب نہیں کہ خدا اس میں بھلائی پیدا کر دے، فَإِن كَرِهْتُمُوهُنَّ فَعَسَىٰ أَن تَكْرَهُوا، تو اس کا ترجمہ پھر سے پڑھتا ہوں کہ اگر تم ان کو ناپسند کرو تو عجب نہیں کہ تم اگر ان کو ناپسند کرو اور خدا ان میں اچھی بھلائی پیدا کر دے، اس میں اچھی بھرائی پیدا کر دے۔ درود پڑھیں، اللہم صلی اللہ علیہ وسلم۔ وَإِنْ أَرَدْتُمْ اسْتِبْدَالَ زَوْجٍ مَكَانًا زَوْجٍ، فَآتَيْتُمْ إِحْدَاهُنَّ قِنْطَارًا فَلَا تَأْخُذْ مِنْهُ شَيْئًا اتخذوه بہتانا و اسما مبینا، اس کا ترجمہ کیا ہوا کہ اگر تم ایک عورت کو چھوڑ کر دوسری عورت کو کرنا چاہو اور تم نے اس کو ڈھیر سارا سونا دے رکھا ہے تو اس سے کچھ نہ لینا، کیا تم بہتان باندھ کر اور سری گناہ لے کر کیا اس سے اپنا مال واپس لو گے؟ اللہ سبحانہ وتعالیٰ فرما رہا ہے کہ جب تم ایک عورت کو چھوڑ کر دوسری عورت کرنا چاہو تو جو تم نے اس کو مہر دیا ہے اس کو واپس نہ لینا۔ اللہ سبحانہ وتعالیٰ کہتا ہے کہ بھلے ہی اتنا مہر دیا ہو کہ سونے کا ڈھیر ہو، لیکن اس سے کچھ نہ لینا۔ اور کیا فرمایا اللہ سبحانہ وتعالیٰ نے، کیا تم بہتان باندھ کر اور سری گناہ سے اس سے مال لو گے؟ کیونکہ بہت سے لوگ بہتان مانتے ہیں کہ میری بیوی نے یہ کرا تھا، وہ کرا تھا، جھوٹی باتیں کرتے ہیں، گناہ کرتے ہیں تاکہ ان کو کسی طریقے سے وہ مہر نہ دیں۔ وہ کیف تاخذہ وقد افوا بعضکم إلى بعد وأخذنا منكم ميثاقا غليظا. اللہ سبحانہ وتعالیٰ فرماتا کہ وَكَيْفَ تَأْخُذُهُ وَقَدْ عَضَّ بَعْضُكُمْ إِلَى بَعْضٍ وَأَخَذْنَا مِنْكُمْ مِيثَاقًا غَلِيظًا. اللہ سبحانہ وتعالیٰ فرماتا کہ تم کس طرح سے وہ پیسہ واپس لے سکتے ہو، مال واپس لے سکتے ہو، جبکہ تم ایک دوسرے ساتھ صحبت کر چکے ہو اور وہ تم سے عہد واثق بھی لے چکی ہے. اللہ سبحانہ وتعالیٰ فرماتا کہ تم ایک ہو گئے تھے، وَكَيْفَ تَأْخُذُهُ وَقَدْ عَضَّ بَعْضُكُمْ إِلَى بَعْضٍ وَأَخَذْنَا مِنْكُمْ مِيثَاقًا غَلِيظًا. مطلب تم کیسے اس سے مال واپس لے سکتے ہو کہ جب تم ایک دوسرے ساتھ صحبت کر چکے ہو اور تم سے عہد واثق بھی لے چکی ہے. جب صحبت کرتا ہے، جب میاں بیوی ایک صحبت کرتے ہیں تو ایک جان ہو جاتے ہیں، ہم جانتے ہیں اس بات. اللہ تعالیٰ وہی یاد دلا رہا ہے. اور میثاقاً غلیظہ کیا ہوتا ہے، عہد واثق کیا تھا؟ عہد واثق سے مراد ائمہ طاہرین فرماتے ہیں کہ عہد واثق نکاح کا عہد نامہ جو ہوتا ہے، جو کانٹریکٹ جو لکھا جاتا ہے، اس کو اللہ نے میثاق کہا ہے. اس میثاق میں یہ بھی ہے کہ یا تو ایک دوسرے ساتھ اچھی طریقے سے رہو سہو، اور اگر نہ ہو تو رخصت کر دو. اب یہ آگے کی آیا جو اس کے بعد آگے کی آیا تھا، جس کا میں نے پہلے سے آپ سے ذکر کرا تھا، یہ نکاح کی، باپ کی بیوی کی نکاح کی آیت یہ ہے، ولا تنکحوا ما نکاح آباؤکم من النساء الا ما قد سلف انہ کانا فاحشۃ و مقتا و ساء السبیلا. جن عورتوں سے تمہارے باپ نے نکاح کرا ہے تم ان سے نکاح نہ کرنا، مگر جو ہو چکا ہو چکا، یہ بڑی بے حیائی کی اور ناپسندہ بات ہے اور برا رستہ ہے. اللہ سبحانہ وتعالیٰ نے کہا، کیونکہ جاہلیت کے وقت میں زیادہ تر چیزیں اسی طرح سے کرتا تھا. میزان کا میں آپ کو ریفرنس دے رہا ہوں کہ جاہلیت کے زمانے میں جو حرام عورتوں سے شادیوں کے لیے تھا، زیادہ تر وہی حرام تھا جو کہ اسلام میں تھا، صرف دو کو چھوڑ کے، جو کہ وہ جاہلیت میں جائز تھیں. ایک تو یہ تھا کہ اسٹیپ مدر، سوتیلی ماں سے شادی جائز تھی. دوسرا یہ تھا کہ دونوں بہنوں کو، دو بہنوں سے ایک ساتھ شادی یہ کرتے تھے، جاہلیت میں شادی ہو جایا کرتی تھی. اسلام نے دونوں کو منع کرا. تو اللہ سبحانہ تعالیٰ یہ آیت خصوصاً اسی لیے بھیجی کہ جو لوگ اپنی سوتیلی ماں سے شادی کرتے تھے، اللہ سبحانہ تعالیٰ نے کہا کہ یہ کام، ولا تنکحوا ما نکح آباؤکم من النساء الا ما قد سلف انہ کان فاحشۃ و مقتا وساء سبیلا. کہا کہ تم جن لوگوں سے تمہارے، جن عورتوں سے تمہارے باپ نے نکاح کرا تھا، ان سے تم نکاح نہ کرنا، مگر جو جاہلت میں ہو چکا وہ ہو چکا، یہ بہت بے حیائی کی اور ناپسندہ بات تھی اور برا راستہ تھا. اللہم صل علی، اس کی بات کی جو آیت ہے، یہ آیت آئی ہے کون کون سی عورتیں اللہ نے حرام قرار کری ہیں. حرمت علیکم امہاتکم و بناتکم و اخواتکم و عماتکم و خالاتکم و بنات الاخی و بنات الاختی و امہاتکم لاتی ارزانکم و اخواتکم من الرضعتی و امہات نساؤکم و امہات نسائکم و ربائبکم کم و ربائبکم لاتی فی حجورکم من نسائکم لاتی دخلت بهن فإن لم تكونوا دخلت بهن فلا جناح علیکم وحلائل ابنائکم کم الذی من اسلابکم وان تجمعوا بین الاختین الا ما قد سلف ان اللہ کان غفور رحیما. لمبی آیت ہے، اس کو ہم دھیرے دھیرے پڑھتے ہیں انشاءاللہ. تم پر تمہاری مائیں، और तुम्हारी बेटियाँ और तुम्हारी बहनें और तुम्हारी फूफियाँ और तुम्हारी खालाएँ और तुम्हारी भतीजियाँ और तुम्हारी भांजियाँ और माँ जिन्होंने तुमको दूध पिलाया है और तुम्हारी रजाई बहनें और तुम्हारी सासें और तुम्हारी बीवियों की वो बेटियां जिनकी तुमने परवरिश करी है और जिनके साथ तुमने मुबाशरत करी है वो हराम है, मगर अगर उन बीवियों से मुबाशरत ना करी हो तो उनकी बेटियों से निकाह करने में तुम्हें कोई गुनाह नहीं है। और तुम्हारे सुलभी बेटों की औरतें और दो बहनों का साथ एक वक्त में निकाह करना भी हराम है, मगर जो हो चुका हो चुका, बेशक खुदा बख्शने वाला मेहरबान है। ये तर्जुमा है। इतने हराम जो हैं, इसके अंदर पहला हराम माँ का है, लेकिन माँ के अंदर दादी भी आती है और नानी भी आती है। और जब उसके बाद कहा कि बेटियों का जब तस्कर आया तो बेटियों में पोतियाँ भी आती हैं, नवासियाँ भी आती हैं, फिर बहनों का तस्करा है, फिर फूफियों का तस्करा है, फिर खालों का तस्करा है, फिर भतीजों का तस्करा है कि वो हराम है, फिर उसके बाद भांजियों का तस्करा है कि वो हराम है, फिर रजाई माएँ, उनको माँ जो रजाई माएँ और रजाई बहनें ये भी हराम है, और फिर सासे हराम है, फिर उसके बाद वो लड़कियां हराम हैं जिनकी जिनकी जो जो के बीवियों की लड़कियां होती हैं दूसरे शोहर से, जिनकी की परवरिश की जाती है और उन बीवियों से मुबाशरत हो चुकी होती है, उनकी उनकी बेटियों से शादी करना हराम है। मगर अगर कोई ऐसी हो कि जिससे निकाह तो हो गया और उसकी बेटी हो और उस औरत से अगर मुबाशरत नहीं हुई और उसे तलाक हो गई है, तो फिर उसकी बेटी से शादी करना जायज़ है। और सुलभी बेटों की बीवियाँ भी हराम हैं, और दो बहनों का साथ एक साथ अकद में रखना भी हराम है। हाँ, एक ही तलाक हुई तो दूसरे से कर सकते हैं, वरना वो हराम है। पैगंबर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि खुदा ने बेशक इसी तरीके से दूध के रिश्ते को हराम करार करा जिस तरह से कि खून के रिश्ते को हराम करा, उसी तरीके से जितने हराम रिश्ते खून से हैं उसी तरह से दूध के रिश्ते भी उसी तरीके से हराम हैं। सासों के साथ ये है कि सासें हराम हो जाती हैं, अगर किसी की बेटी के साथ निकाह करा है और निकाह के बाद मुबाशरत नहीं भी हुई है और उसकी बेटी को तलाक दे दी, उसके बावजूद वो उसकी माँ हराम हो जाती है। ये सास के साथ शरीयत का उसूल है। अब आगे सिलसिला चलता है और कौन कौन से हराम है औरतें और कौन कौन सी जायज़ है। ये आया थे 24वीं, वल मोहसनातु मिनन निसाई इल्ला मा मलकत ईमानिकुम किताबुल्लाह अलैकुम व उहिललकुम मा वरा ज़ालिकुम अन तब्तगू बि अमवालिकुम मोहसिनीन गैर मुसाफिहीन فما استمتعتم به منهن فآتوهن أجورهن فريضة ولا جناح عليكم فيما تراضوا به من بعد الفريضة إن الله كان عليما حكيما. اب آگے اللہ تعالیٰ سلسلہ آگے چلا رہا ہے کہ ابھی تک تو اللہ سبحانہ وتعالیٰ نے اتنے حرام بتائے تھے کہ اتنی عورتیں حرام ہیں, ایک عورت اور حرام بتائی آگے, پھر اس کے بعد جائز بتایا, حرام ایک عورت اور حرام بتائی. والمحصنات من النساء الا ما ملكت ايمانكم كتاب الله عليكم, کہ وہ شوہر والی عورتیں بھی تم پر حرام ہیں. اب شوہر والی اللہ نے حرام آگے بتایا کہ شوہر والی عورتیں بھی تم پر حرام ہیں. اب شوہر والی عورتوں میں کوئی بھی مذہب کی عورت ہو وہ حرام ہو جاتی ہے. الا ما ملكت ايمانكم, مگر وہ جو کہ لونڈی ہو کے قبضے میں آ جائے. جب لونڈی ہو کے قبضے میں آتی ہے تو وہ آپ پر جائز ہو جاتی ہے. جب آپ اس کا پیسہ سب سے خریدتے ہو تو وہ آپ کی ہو جاتی ہے, اس کے لیے آپ کو عقد نامہ نہیں پڑھنا پڑتا. نکاح کا وہ اسی طریقے سے جس طرح سے کہ آپ شادی کرتے وقت جب مہر دیتے ہو اسی طریقے سے جب آپ اس کو لونڈی کو خریدتے ہیں تو اس طریقے سے اس کا دیا ہو جاتا ہے. تو اس سے پھر آپ کو الگ سے نکاح نہیں پڑھنا کیونکہ آپ یہ ہو گئی. تو شوہر والی عورتیں اگر لونڈی بن کے آ جائیں تو آپ کے لیے جائز ہیں, ورنہ سب حرام ہیں. پھر سے آیت پڑھتا ہوں, والمحصنات من النساء الا ما ملكت ايمانكم کتاب اللہ علیکم, کہ شوہر والی عورتیں بھی حرام ہیں مگر وہ جو لونڈی بن کر تمہارے ہاتھ میں آ جائیں یہ خدا کی طرف سے فرمان ہے. کتاب اللہ علیکم مطلب اللہ سبحانہ تعالیٰ نے یہ لکھ دیا یا فرمان دے دیا. وہ اوہل لکم ما ورا, اور اس کے بعد باقی تم پر سب حلال ہیں. اتحرام بنانے کے بعد نے کہا اب باقی سب تم پر حلال ہیں, اس کے بعد کی سب حلال ہیں. ما ورا ذالکم ان تبتغوا باموالکم محسنین غیر مسافحین. اب آگے کیا ہے, آگے آئیے کہ باقی اس کے علاوہ تم پر سب حلال ہیں اس طریق سے کہ تم مال خرچ کر تم ان سے ان کو حاصل کرنا چاہتے ہو. وہ مال خرچ کر کے تم ان کو حاصل کرنا چاہتے ہو, محسن غیر مسافحین. ابھی کیا مطلب محسن غیر مسافحین؟ اس طریقے سے آپ مال خرچ کے ان کو حاصل کرنا چاہتے ہو کہ تم ان سے عفت قائم کرو, یہ نہ یہ کہ ان سے بدکاری کرو. اب جب جائز ہوگی تو دو ہی طریقے ہو سکتے ہیں, یا تو عفت قائم کر لو یا ان سے حرام کاری کرو. اللہ سبحانہ وتعالیٰ کہہ رہا محسن غیر مسافحین, ان سے محسن رہو, ان سے عفت قائم کرو. عفت کیسے قائم کرو گے اور غیر مسافحین کیسے ہو گے؟ یعنی زنا کاری نہ کرنا ان سے. اب کیا کرو گے؟ اب ان سے آپ عفت قائم کرو, جائز طریقے سے ان سے تعلق رکھو. اب کیسے کرو گے؟ دو ہی طریقے ہوتے, میزان نے بتایا, یا تو تم ان کو نکاح میں لے آؤ تو ہو گئی عفت قائم, یا پاک دامی نہیں ہو گئی, یا ان کو آپ لونڈی بنا کے خرید لو تو دونوں طریقے سے عفت قائم ہو جائے گی. محسن غیر مسافحین. فمستمتعتم بھی من ہننا, یہ لفظ ٹیکنیکل ہے. فمستمتعتم بھی من ہننا, اب یہ لفظ جو آیا ہے اس کو سمجھنے کی کوشش کریں, اس لفظ کا کیا مطلب ہے. یہ لفظ نکلا ہے الاستمتع سے لفظ نکلا ہے. الاستمتع کا کیا مطلب ہوتا ہے؟ کسی چیز کا لطف حاصل کرنا, کسی چیز کو انجوائے کرنا, کسی چیز کو لطف حاصل کرنا, کسی چیز کو انجوائے کرنا. فمستمتعتم بھی من ہننا, تو جب تم ان سے لطف حاصل کر لو, ان کو انجوائے کر لو, فآتوہن اجورہن فریضہ, تو تم کو چاہیے کہ تم ان کا مہر ان کو دے دو. ولا جناح علیکم فیما تراضوا به من بعد الفریضہ, اور اگر مہر طے کرنے کے بعد اگر اپنی آپسی رضامندی سے کچھ اور کر لو تو تم پر کوئی گناہ نہیں. یعنی مہر کو اونچا نیچا کر دو آپسی رضامندی سے. فریضہ ولا جناح علیکم فیما تراضوا به من بعد الفریضہ ان اللہ علیمن حکیمہ, خدا علم والا اور حکمت والا ہے. اللہ سبحانہ وتعالیٰ نے فرما دیا. अब इस आयत को फिर से मैं तर्जुमे को धीरे धीरे पढ़ता हूँ कि सारी औरतें हराम हराम बताई थी, उसके बाद शुगर वाली औरत भी हराम है, सारी मदद की हो, मगर ये कि वो असीर हो गए, मगर ये कि वो लोंडी होकर आपके घर में आ जाए तो फिर जायज़ हो। तो फिर किस तरीके से अल्लाह ताला ने हुक्म दे दिया, वो कहा इस तरीके से कि तुम उनको माल देकर उनसे उनको तलब करो, और इस तरीके से तलब करो कि इफ्फत कायम करना हो, ये नहीं कि बदकारी हो। तो इफ्फत कायम से या तो आप उसे अर्थ निकाह करें या उसको आप माल देकर खरीदें। फिर अल्लाह तो सुना जी जो ये जो लफ्ज़ इस्तेमाल कर रहा है फमस्तम ता तुम भी मिन हन्ना, अहलल बैत की अहदीस से और बहुत से सुन्नी तफासिर से इससे मुराद मुता है, इससे मुराद मुता है, इसमें कोई शक नहीं है कि जो लफ्ज़ अल्लाह सुब्हानहू इस्तेमाल कर रहा है कि तुम जब उनसे फ़ायदा उठा लो, उनको एंजॉय कर लो, उनसे ताल्लुक करके, जो इसका मतलब ही यही है, इससे मुराद मुता है। इसकी बहस में नहीं पढ़ रहे हैं आज के, ज़्यादा बहस नहीं करेंगे मुता के बारे में, हमको तफसीर पढ़ना आगे भी, वरना इससे मुराद मुता है। तो क्या उसमें क्या मुराद मुता में, तो उसमें आप उनका मेहर दे दो, अगर आपसी रजामंदी से कमो बेशी हो तो कोई गुनाह नहीं है। इन अल्लाह काना अलीमन हकीमा, बेशक खुदा इल्म वाला हिकमत वाला है। अब आगे अल्लाह सुब्हान ने फरमाया कि आगे अगर मुश्किल आई तो क्या करोगे, आगे क्या मुश्किल आ सकती है कि माल की कमी हो, भाई पैसा लगता है ना। तो अल्लाह सुब्हान ने आगे कहा वो मल्लम यस्ततई मिनकुम तोलन आई यनकहल मोहसनाती तिल मोमिनातिन फमिम्मा मलकत ऐमानकुम मिन फतियातकुम मोमिनात वल्लाहु आलम बि ईमानकुम बादकुम मिन बाद फन फन केहु बि इदि अहली हन्ना व आतु हन्ना उजूर हन्ना बिल मारूफ मोहसनातिन गैर मुसफातिन वला यत्तखिज़ातिल अक़दान फ़ाइज़ा उहसिन्ना फ़इन अतैना बिफ़ाहिशतिन फ़अलैहिन्ना निसफ़ु मा अलल मुहसिनाति मिनल अज़ाब ज़ालिका मन खशियत अनत मिनकुम व अन तसबिरु खैरुल लकुम वल्लाहु गफूरुर रहीम। ये लंबी आयत है, इसको हम धीरे धीरे पढ़ेंगे और समझाने की कोशिश करेंगे कि अगर तुम में से कोई इस बात की इस्तेतात हैसियत नहीं रखता है कि वो आज़ाद मोमिना से शादी कर ले, तो जो तुम्हारे कब्ज़े में मोमिन लोंडियां हैं तो उनसे अख्त कर लो। वल्लाह आलम भी ईमानिकुम, खुदा तुम्हारे ईमान को जानता है। अब मैं इस आयत को धीरे धीरे आगे लेके चलता हूँ ताकि फिर से पूरा तर्जुमा पढ़ूंगा तो फिर कन्फ्यूजन हो जाएगा। शुरू के टुकड़े टुकड़े में पढ़ते हैं क्या अल्लाह सुब्हान ने फरमाया, फिर आगे तर्जुमा आगे जारी करेंगे। अरबी में तो पढ़ दिया अल्लाह सुब्हान ने क्या फरमाया कि अगर तुम में से किसी की इस्तेतात ना हो कि आज़ाद औरत से आज़ाद मोमिना से निकाह करे, तो जो लोंडी उनके कब्ज़े में उससे निकाह कर लो। वल्लाहु आलम भी ईमानकुम बादकुम बिन बाद, उस ज़माने में आज़ाद औरत से शादी करना महंगा पड़ता था, हर एक की बस की बात नहीं थी। अगर लोंडी से करता था तो सस्ती पड़ती थी लोंडी, तो जो गुरबा थे वो लोंडियों से शादी किया करते थे, उनके मालिकों से इजाज़त ले गए। तो अल्लाह सुब्हान ने इस बात को इसका जिक्र करा कुरान की, कहा कि अगर तुम्हें इतनी इस्तात है वह मल्लम यस्ताती मिनकुम, इस्तात नहीं अगर तुम्हें आई यन के हल, यहाँ पर मोहसिनात से मतलब आज़ाद है, मोहसिनात के मायने अलग अलग आयन आए तुम्हें, कहीं आज़ाद औरत आया है, कहीं पर शोहर वाली बहा है, मायने अलग अलग हुए, इसमें आज़ाद का मतलब है। अगर आज़ाद मोमिना से शादी करने की इस्तेतात नहीं है तो जो लोंडियाँ तुम्हारे मोमिन और लोंडियाँ जो हैं तुम्हारे कब्ज़े में उनसे तुम अद कर लो, अल्लाह आलम भी ईमान को, खुदा उनका ईमान को जानता है। अब ईमान को जानता है क्या मतलब है? अल्लाह ने क्यों कहा वल्लाह आलम भी ईमान को? पहले कहा कि तुम मोमिन लूंडी से शादी करो, अल्लाह कहता है देखो ऐसा है कि अगर जाहिर तौर पर वो मोमिन है तो बस वो ढूंढने की कोशिश मत करना कि अंदर है कि नहीं, बस वो तो अल्लाह को मालूम है, लेकिन जाहिर हो गया, गवाही दे दी कि ये मोमिन है, शादी कर सकते हो। बाद बाद अल्लाह ने कहा तुम एक दूसरे की हम जिन्स हो, हालांकि है वो लोंडी लेकिन तुम और वो इंसान है, बाद बाद तुम और वो तो इंसान है, वो भी मोमिन है, तुम्हारी शादी करो। सेम हो रहा फन के होना भी इतनी अहले हन्ना, तो उनके आलू की मालिक की इजाज़त से उनके साथ निकाह कर लो। वह आतू होना उजूर होना बिलमारूफ, और दस्तूर के मुताबिक उनको उनका मेहर दे दो, मेहर दे दो, मेहर दे दो। किस तरीक़े से दे दो? मोहसिनीना गैर मुसाफिहतीना वला मुत्तखिज़ातिल अख़दान। अब किस तरह से शादी होगी है? अभी लोनी की शादी कैसी हो रही है? तीन चीज़ें अल्लाह ने बताई है, मेहर देके कैसी शादी हुई है? पाक दामनों, इफ़्फ़त कायम रखना उनसे, उनसे ऐसी हो कि वो इफ़्फ़त कायम करने वाली हों, ऐसी लोंडी हो जो इफ़्फ़त पाक दामन हो। गैर मुसाफ़ेतिम मतलब जिनाकार ना हो, बदकार ना हो खुली तौर पे। और तीसरा क्या कहा अल्लाह सुब्हानहु तआला ने? वल मुत्तखिज़ातिल अक़दान, न ऐसी हो कि छुपी दोस्ती करे। तीन चीज़ अल्लाह ने कहा लोंडी के लिए, छुपी दोस्ती मतलब सीक्रेट अफेयर्स। अल्लाह सुब्हानहु तआला ने तीनों बातें बताई हैं। अल्लाह कहा गया लोंडी के साथ शादी की ये तरीक़ा है। फिर अल्लाह सुब्हानहु तआला ने क्या आगे कहा आगे आयत में? फ़ैज़ा हुसैनना फ़ैन अतैना बिफ़ाहिशतन फ़अलैहिन्ना निसफ़ु मा अलल मुहसिनात मिनल अदाब। अगर अर्ज करने के बाद अगर वो कोई बदकारी करें तो जो आज़ाद औरत को सज़ा दी जाती है उसकी आधी सज़ा उनको दी जाए। ये तर्जुमा है इसका। अब इससे क्या मुराद है? कितनी सज़ा दी जाए? अइमा ने फरमाया 50 कोड़े। अगर वो बदकारी करे, लोनी से शादी करी, उसने बदकारी करी, उसको आधी सज़ा है आज़ाद औरत की 50 कोड़े। अभी बहस है इसमें, बहस क्या? अल्लाह ने कहा आज़ाद औरत से आधी सज़ा दी जाए। हम पहले की मंजिल से पढ़ चुके हैं, आज़ाद औरत अगर बदकारी करे, शादीशुदा हो तो उसको पत्थर मारे जाएंगे ना। और अगर वो कुंवारी है, बदकारी करे तो 100 कोड़े। पढ़ चुके हैं हम मंजिल, बदकारी करे कोड़े अगर शादीशुदा है, अगर कुंवारी है तो 100 कोड़े। यहाँ कहा 50 कोड़े, तो 50 कोड़े से क्या मुराद हुई? इससे मुराद ये हो कि लोंडी को 50 कोड़े ही पड़ेंगे, उसको 50 कोड़े। अब स्टोनिंग अगर पत्थर मारोगे तो आधी सजा कैसी होगी? आधी हो ही नहीं सकती स्टोनिंग की। इसका मतलब ये है, इसमें जो मोहसिनात आया है, मीज़ान पढ़ रहा हूँ मैं, इसमें जो मोहसिनात आया है वो गैर शादीशुदा आज़ाद औरत से उसकी मुराद है, वरना फिर आधी सज़ा कैसे होगी? वरना आधी सज़ा कैसे होगी? गैर शादीशुदा आज़ाद औरत से मुराद है। देखिए ये टेक्निकल मसला है, ये मीज़ान ने समझाया है। 50 कोड़े पड़ेंगे तो कैसे पड़ेंगे? तो वरना तो स्टोनिंग तो आधी हो ही नहीं सकती उसकी, पत्थर कैसे मारेंगे आधे? आगे अल्लाह सब फरमाया ज़ालिका लिमन खशी अनाता मिनकुम व अन तस्बिरु खैरुल लकुम वल्लाहु गफूरुर रहीम। अब ये अल्लाह सुब्हानहु तआला आगे फरमाया कि मैंने पूरा अहकाम जो नाजिल कर रहे हैं लोंडी से शादी करने के, ज़ालिका लिमन मन खशिल अनाता मिनकुम, ये उस शख्स के लिए जिसको के गुनाह करने का अंदेशा हो। वह अन तस्बिरु खैरुल लकुम, अगर तुम सब्र करो, परहेज़गारी तो तुम्हारे लिए बेहतर है। वल्लाहु गफूरुर रहीम, खुदा बख्शने वाला मेहरबान है। इससे क्या मुराद हुई? इससे इसका मतलब ये कि अल्लाह सुब्हानहू ने जो आज़ादी दी है, ज़ालिक लिमन खशिया अनत मिनकुम, ये जो मुलुंडी के साथ जो शादी की इजाज़त दी अल्लाह ताला ने उसको लिखा जिसको ये खौफ हो कि अगर वो कुंवार रहेगा तो वो बदकारी में लग जाएगा। ज़ालिक लिमन खशन अनत मिनकुम, जिसको ये खौफ हो कि मैं भाई भाई अगर मैं मेरे पैसे की तंगी है, मैं आज़ाद उसे शादी नहीं कर सकता, मैं मुझे लूंडी से शादी ज़रूरी है, अगर नहीं करूँगा तो मैं बदकारी में पड़ जाऊँगा, अल्लाह ताला उसके लिए जायज़ है। सही है, वह अन तस्बिरो खैरुल्लकुम, अगर तुम सब्र करो तो तुम्हारे लिए बेहतर है। अब इसमें बहस है, इससे क्या मुराद हुआ? अल्लाह तुम्हारा साल क्यों कह रहा है कि अगर लोंडी के साथ तुम शादी नहीं करोगे तो बेहतर है तुम्हारे लिए, इससे क्या मुराद है? इससे मुराद ये है कि बादों को बाद आया था कि भाई आदमी औरत होते तो हम जिन्स हैं, हालांकि लोंडी भी वो भी है तो हम जिन्स इंसान है, लेकिन सोशल प्रेशर आता है, सोशल प्रेशर, इथिकल प्रेशर कम्युनिटी में आता है, उस ज़माने में आता था भाई, आज़ाद आदमी आज़ाद से करते हुए रिस्पेक्ट देता था। तो अल्लाह तुम्हारा ज़ालिक मन, तो अल्लाह ने कहा और शादी की जिम्मेदारी अलग होती थी, वो अलग जिम्मेदारियाँ, तो अल्लाह ने कहा इन तस्बुरु खैरुल लकुम, अगर तुम सब्र करोगे तो इन सब झंडों से जो तुम छूट जाओगे। वल्लाहु गफूर रहीम, खुदा बख्शने वाला मेहरबान है। मैं यहाँ पर कहते चलता हूँ कि हालांकि इस तरह से अल्लाह सुब्हानहू ने लोंडी के बारे में बात कही है, लेकिन जितनी इज्जत अल्लाह ताला ने 1400 साल पहले इस्लाम ने जो स्लेवरी को दी थी, वो इज्जत 1400 साल बाद दुनिया ने देना शुरू करी कि इस्लाम ने हमेशा आज़ाद लोंडी को कहा था उनको आज़ाद किया जाए, 24 घंटे की बात हुआ करती थी कि उनको किस तरह आज़ाद करें, हमारे आइमा तारी ने चौथे इमाम ने कितने गुलाम और लोंडियाँ खरीद करके आज़ाद करें, उनकी शादियाँ कराई हैं और उनको कितनी इज्जतें दी हैं, हमारे कितना अइमा तारीन की माएँ लोंडियाँ थी, ये इस्लाम ने इज्जत दी लोंडियों को, इस्लाम ने लोंडियों को बहुत इज्जत दी है, और उसके ऊपर से ये भी आधी सज़ा दी जाए उनको, ये भी उनके साथ अल्लाह सुब्हानहू तआला ने इज्जत दी है। एक बार शादी करके आ गई उसके वही हुकूक है जो कि बीबी के होते हैं। अल्लाह सुब्हानहू तआला ने सारी शराइत समझाने के बाद कहा, अल्लाह ताला ने आगे आया फरमाई, युरीदुल्लाहु लियुबय्यिन लकुम व यहदीकुम सुनन लदीना मिन क़ब्लिकुम व यतूबु अलैकुम वल्लाहु अलीमुन हकीम। खुदा चाहता है कि तुमको खोल कर युबय्यिन लकुम, खोल कर और व यहदीकुम सुनन लदीना मिन क़ब्लिकुम, तुमको खोल कर पिछले लोगों के तरीक बताए, व यतूबु अलैकुम और तुम्हारी तौबा कबूल करे, वल्लाहु अलीमुन हकीम, खुदा इल्म वाला और हिकमत वाला है। सुभान अल्लाह, अल्लाह सुब्हान अल्लाह ने कहा, अल्लाह सुब्हान अल्लाह ने कहा कि ये जो तरीक है जो मैं तुम्हें बता रहा हूँ, खोल कर जो तरीक बता रहा हूँ, ये इसलिए बता रहा हूँ कि पहले लोगों को तुम्हें तरीक बताऊँ, उससे मुराद है कि पहले लोगों के तरीक से कौन क्या मुराद है, पहले जो अम्बी आए थे उनकी क्या सुन्नतें थी, उन्होंने किस तरह से शादियाँ करी, उनकी शरीयत में क्या था। अल्लाह सुब्हानहू तआला ने कहा कि उनकी शरीयत में क्या था, क्या तरीके थे, मैं तुम्हें खोल के बताना चाहता हूँ, और ये भी बताना चाहता हूँ कि जो लोग गलत थे उन्होंने क्या हरकतें करी। कुरान में दोनों की जिक्र है, कुरान में पहले तरीक अम्बिया के तरीके बताए गए हैं और जो लोग बदबخت थे उनके तरीके बताए। अल्लाह सुब्हानहू कहा मैं तुम्हें खोल यहदी को, अल्लाह ताला यहदी करता है, अल्लाह दिखाता है, इसलिए हम कहते हैं या मेहदी आ जाओ हम रास्ता दिखाते हैं, यहदी को सुनना लदीना मिन क़ब्लिकुम वल्लाहु तो अल्लाह सुब्हानहू तआला ने ये जब तरीके बताए तो अल्लाह सुब्हानहू तआला आगे की आयत में फरमाता है, क्या फरमाता है अब आगे बता रहा अल्लाह के मैंने तरीके क्यों बताया तुम्हें वो सारे अहकाम क्यों नाजिल करे। वल्लाहु युरीदु अन यतूबु अलैकुम वो युरीदु लदीना यत्तबदु शहवात अन तमीलु मेलन अजीमा। सुभान अल्लाह, अल्लाह कितना मोहब्बत करता है। पहले तो अल्लाह सुब्हानहू कहा कि यतूबु अलैकुम, कहा था ना पहले आयत में कि मैं तुम्हारी तौबा कबूल करना चाहता हूँ। तौबा से क्या मतलब है, तौबा का क्या मतलब होता है, तौबा अल्लाह की तरफ रुजू करना, मेहरबानी की तरफ। अल्लाह फिर तौबा में क्या करता है, पहले बंदा रुजू करता है फिर अल्लाह रुजू करता है मेहरबानी के साथ, उसको तौबा कहते हैं। तो अल्लाह सुब्हानहू तआला इस आयत में क्या कह रहा है, वल्लाहु युरीदु यतुबू अलैकुम, खुदा चाहता है अगर तुम्हारी तौबा कबूल करे, तुम्हारी तरफ मेहरबानी से रुजू करे। सुभान अल्लाह, कितना मेहरबान खुदा है। वल्लाह युरीदु यतुबू अलैकुम, वो युरीदु लदीना यत्तबिदु शहवात अन तमीलु मेलन अजीमा, और जो लोग शहवत परस्त की इत्तबा करते हैं वो चाहते ये हैं कि तुमको रस्ते से दूर डाल दें। कितना मेहरबान खुदा है, कितना मेहरबान खुदा है। तो शहवत परस्त लोग कैसे रस्ते से दूर डालते हैं, और अल्लाह ताला ने क्यों रस्ते खोल खोल के बयान करे। होता क्या था पहले कि इस तरीके से जो औरतें हराम हैं और जो हलाल हैं, जो हकीकत जो अल्लाह ताला ने जो अहकाम दिए हैं ये इस्लाम ने दिए हैं, उससे पहले जो भी अगर कुछ हराम था तो उनका दस्तूर था, या हलाल था तो उनका दस्तूर था, ऐसे अहकाम नाजिल नहीं हुए थे, दस्तूर था। अब दस्तूर तो टूटते रहते हैं ना, आज भी वेस्ट के अंदर कितनी इंसेस्ट हो रही है चौ तरफ, क्योंकि ऐसा कोई हराम हलाल कर तो उनके पास दस्तूर नहीं है, मतलब कानून थोड़ी है, कानून तो हमारे यहाँ आया है। अल्लाह सुब्हान अल्लाह ने यही कहा कि अल्लाह सुब्हान अल्लाह चाहता है कि जो मैंने हलाल हलाल औरतें कौन सी है, हराम औरतें इसलिए इस तरीके से कि तुम लोग शहवत परस्तों के रास्ते पर न चले जाना, शहवत परस्तों के रास्ते पर न चले जाना। युरीदुल लदीना यत्तबू शहवात, उनकी वो जो लोग शहवत पे चलते हैं वो चाहते क्या हैं कि तुम रास्ते से दूर चले जाओ।